यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8 अर्ब 71 करोड़ रूपैयाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिदा। सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने, प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड तथा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुँदै।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जड़ित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिइएको छ। यस्तै लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै स्वयं अनुसार गर्न गराउन आग्रह गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसंख्यालाई मुख्य सूचकका रूपमा लिँदै स्वयं अनुसार प्रबन्ध गर्न आग्रह गरेका हो। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसंख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। यस्तै भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रूपमा निर्धारण गरिएको छ। त्यस्तै प्रभावित क्षेत्रको जनसंख्यामा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्रका रूपमा निर्धारण गरिएको छ। विभागले तय गरेको सूचक अनुसार सबैभन्दा धेरै आयोजना रहेका जिल्लाले बढ़ी र कम आयोजना भएका जिल्लाले कम रोयल्टी पाउने अवस्था छ। विभागका अनुसार हाल 191 वटा आयोजनाले विद्युत उत्पादन गरिरहेको र 264 वटा आयोजनाले विद्युत उत्पादन अनुमति पत्र लिएका छन्। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना, नेपाल क्लीन एण्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8 अर्ब 71 करोड़ बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालेको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना एनक्यापले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्र नगर अन्तर्गत संचालनमा रहेका कालो पत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ़दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्र नगरका सूचना अधिकारी इन्जिनियर हरीश प्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 मुसेपानी खोला पुल र दोदा देखत भूली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका हुन्। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा हिजो भएको बस दुर्घटनाका मृतक 8 शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। मृतकहरूमा काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर 6 45 मेघबहादुर तामाङ, 34 फूलमाया तामाङ र 75 इन्द्रबहादुर तामाङ र रोशी गाउँपालिका 8 60 प्यारी माया तामाङको दुर्घटनामा मृत्यु भएको छ। यस्तै दुर्घटनामा दैलेख निवासी 30 बमबहादुर भण्डारी, सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर 4 22 सुमी तामाङ, रोशी गाउँपालिका 6 55 राजु तामाङ र रोशी गाउँपालिका वडा नम्बर 7 60 माया तामाङको मृत्यु भएको छ। यसैबीच नेपाल प्रहरीले काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 छानबिन समिति गठन गरेको हो। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण मरमत तथा पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारी बीच झापाको वीरता मोड़मा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ। नापी विभाग सीमा शाखा काठमाण्डुको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा इलाम पाँचथर र ताप्लेजुङसँग जोड़िएका सीमा क्षेत्रमा संचालित फील्ड कार्यको प्रगति मूल्यांकन गरिएको थियो। हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला 3 गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनर्निर्माण आवश्यक रहेका सीमा स्तम्भ बारे जानकारी गराएको थियो। सीमा सम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमांकनको स्पष्टता कायम राख्न तथा सीमा स्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय तथा आगामी कार्ययोजना बारे पनि छलफल भएको थियो। भारतमा नेटवर्किङ व्यवसायमा संलग्न गिरोहबाट थुप्रै नेपाली ठगिने गरेको भेटिएपछि भारत स्थित नेपाली दूतावास र सीमावर्ती प्रहरी प्रशासन त्यस्ता गलत कामको नियन्त्रणका लागि लागेका छन्। त्यस्ता प्रलोभनमा नपर्न समेत सरकारवालाले सबैमा आग्रह गरेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
ठगीमा परेकाहरूले भारत स्थित नेपाली राजदूतावासमा जानकारी दिएपछि रोजगारीको प्रलोभनमा भारत पुर्याइएका कैयौं नेपालीहरू ठगी गिरोहको शिकार बन्ने गरेको तथ्य खुलेको हो। सिप अनुसारको रोजगारी र आकर्षक तलब दिने प्रलोभनमा थुप्रै नेपाली युवा युवतीलाई भारत लैजाने ठगी गिरोहले प्रत्येक नेपालीबाट 2 लाख बढी रकम असुली गरेको देखिन्छ। शुरूवातीमा तालिम दिने गरेको ठगी गिरोहले साताभित्रै रकम जम्मा गर्न लगाउने र त्यसपछि अलपत्र पार्ने गरेको पीड़ित युवाहरूको भनाइ छ।
हिमबहादुरमै अर्का खाँ एक हप्ता सकिसकेपछि 2 लाख रुपियाँ लगाउनु, महिनाको 20,860 रुपियाँ तपाईँलाई पर महिना आउँछ सेलरी भन्ने भएर मैले त्यो 2 लाख रुपियाँ बुझाएको।
तुलाराम साउ पहिला घोडाउडी मैले 2,16,000 दिएँ, पछि त थाहा भइसकेपछि घरै आउँदैन।
चुरे नेपाली गुल्मी त्यहाँ एक हप्ता ट्रेडिङ सिकाउँछन्, यसो भाषणहरू सिकाउँछन्, कम्पनीको भाषा हो अनि फोन गरेर आइदिन्छन्।
रोजगारीको प्रलोभन दिएर भारत पुर्याइएका सयौं नेपाली ठगीमा परेको जानकारी पछि भारत स्थित नेपाली राजदूतावासले पीड़ित नेपालीहरूको उद्धार कार्य थालेको छ। भारतीय प्रहरीको समन्वयमा पीड़ितहरूलाई उद्धार गरी नेपाल फर्काउने गरिएको भारत स्थित नेपाली राजदूतावासका काउन्सिलर एसएसपी प्रकाश मल्ल बताउनुहुन्छ।
बसेका होस्टेलहरूबाट घरहरूबाट ल्याएर मानिसहरूलाई चाहिँ गाडीमा राखिन्छ, भारतीय प्रहरीको स्कटमा नेपाल बोर्डरसम्म ल्याइन्छ, त्यसपछि यतापट्टिका प्रहरीले त्यहाँबाट चाहिँ टेक ओभर गरेर जिल्ला प्रहरी कार्यालयमा लाग्छ। नेटवर्किङ स्क्यामको मात्रै कुरा गर्ने हो भने दुर्पुरमा भएको छ, त्यहाँ 58 उद्धार भएका छन्। त्यसपछि कुशीनगरमा जेठ 16 गते 453 भएका छन्।
भारत पुगेका नेपालीहरूमाथि कुटपिट गर्ने, बन्धक बनाउने, मानसिक तथा शारीरिक यातना दिने र रकम असुली गर्ने खुलेपछि नेपाल प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहको खोजीमा सक्रियता बढाएको देखिन्छ। सीमावर्ती क्षेत्रको भारतीय शहरबाट नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहका 13 पक्राउ गरिएको र उनीहरूलाई कैलाली प्रहरीको हिरासतमा राखेर रा कानूनी कार्यवाही अघि बढाइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर राणा:
भारतसँग नजिक भएका जिल्लाहरूमा जागिरको प्रलोभनमा र राम्रो कमाईको प्रलोभन दिएर नेपालीहरूलाई बन्धक बनाएर पनि यिनीहरूले राखेर चाहिँ टर्चर दिने, बोल्न दिने देखिएको छ भने अब अहिले 13 पक्राउ परिसकेका छन् र यिनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली गरेर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।
ठगी गिरोहलाई कानूनी दायरामा ल्याउन र पीड़ित नेपालीहरूको रकम फिर्ताका लागि सरकारवाला निकाय बीच हातेमालो आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपूरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाण्डुमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएकोले बदलिदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो। गोर्खापत्र संस्थानलाई अझ ओजपूर्ण, व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले संचार माध्यमलाई उपलब्ध गराइदै आएको लोक कल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पार्नुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्मतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा मधुपर्क प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मानपत्र सहित 50,000 रूपियाँ नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताउनु भएको छ। विश्व आरोग्य दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले आगामी 10 आरोग्य दशकका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीतिक निर्माण प्रक्रिया अघि बढ़िरहेको बताउनुभयो। मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वन जंगल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो। हुम्ला सीमा विवादका कारण 3 पूर्ण रूपमा अवरूद्ध रहेको कर्णाली कोरिडोर आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। रानी सैन पीड़ित संघर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै सड़क अवरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो। धुलाचौरमा जनप्रतिनिधि, प्रशासन र सरोकारवालाको उपस्थितिमा बसेको संघर्ष समिति बैठकले राजमार्ग बन्द हुँदा हुम्ला सहित कर्णाली क्षेत्रका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै सड़क खुला गर्ने निर्णय गरेको जनाएको छ। चीनको राजधानी बेइजिङमा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका 50 भन्दा बढ़ी सगरमाथा आरोही सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा बेइजिङ स्थित नेपाली राजदूतावासले हिजो आयोजना गरेको नेपाल चीन सगरमाथा माउन्ट एभरेस्ट एडभेन्चर फेस्टिभलमा आरोहीहरू सम्मानित हुनुभएको नेपाली दूतावासले जनाएको छ। सो अवसरमा नेपाल र चीनका पर्यटन उद्यमी बीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
विद्यार्थीलाई अध्ययनसँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम विराम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रम प्रति उत्साह बढ्दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा।
बच्चाहरूलाई आफैलाई लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा 60-70 दिनमा फलिसक्दो रहेछ। अहिलेसम्म त हाम्रो स्थानीय स्तरमा नै खगत भएको छ, अभिभावकहरू विद्यार्थीहरू धेरै हुनुहुन्छ।
विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढाइसकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
यसबाट भएको आमदानी विद्यार्थीकै खातामा राख्ने र त्यो खाताबाट त्यो विद्यार्थी त्यहाँबाट पढेर जाने बेलामा एकैचोटि बीचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेर हामीले सुरु गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यार्थी एउटा विद्यालयबाट 10 कक्षा पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 कक्षा पढ्ने बेलामा 12 कक्षा पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50-60 हजार पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययनसँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न 24 घण्टाभित्र सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले जनाएको छ। विश्व अर्थतन्त्रलाई तहस नहस पारेको महीनौ लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बावजूद द्वन्दरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दावी गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक्स मार्फत धेरै विषयमा सहमति जुटेको र स्थायी शान्तिका लागि सम्झौता गर्न सफल भएको बताउनुभयो। अप्रिल 8 भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौंको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। इरानका विदेश मन्त्री अब्बास अराग्चीले पनि दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताउनुभयो। यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोस्ट गरेर सम्झौताको सम्भावनालाई थप बढ़ावा दिनुभएको छ। पोस्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताउनु भएको थियो। भारतीय वायु सेना आईएएफको AN-32 परिवहन विमान उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 वायुसेनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गरिने दुई इन्जिन भएको टर्बो प्रप सैन्य परिवहन विमान आसामको राजधानी दिसपुरबाट लगभग 298 किलोमिटर उत्तर पूर्वमा रहेको जोरहाट जिल्लाको आईएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको वायुसेनाले विज्ञप्ति मार्फत जनाएको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सोमबारदेखि शुक्रबारसम्म भएको शेयर कारोबारमा नेप्से परिसूचक 1% भन्दा बढ़ी घटेर बन्द भएको छ। गत साता 27.54 बन्द भएको नेप्से परिसूचक यस साता 31.38 अंकले घटेर 27.24.03 बिन्दुमा बन्द भएको हो। 5 कारोबार दिनमा 1 कारोबार दिन मात्र नेप्से सामान्य अंक बढ़ेको थियो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यसरी शेयर बजार र कारोबार रकम घटे पनि सोमबारदेखि शुक्रबारसम्मको कारोबारमा कालिचोक हाइड्रो पावरको शेयर मूल्य भने सर्वाधिक 40.71% बढ़ेको छ। त्यस्तै शेयर बजार घटे पनि ग्रीन डेभलपमेन्ट ब्याङ्क र अप्पर हेवाखोला हाइड्रो पावर कम्पनीको शेयर मूल्य पनि राम्रै बढ़ेको छ। पोखराको फेवाताल क्षेत्र उस्तै त मनमोहक, त्यसैमा किनारमा अहिले बैजनी रंगको ज्याकारान्डा फूल ढकमक्क फुलेपछि त्यहाँ रमाउन आउने आगन्तुक निकै बढ़ेका छन्। भिडियो बनाउने तथा तस्विर खिच्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको भीड़ बढ़ेपछि त्यसले पोखराको पर्यटन व्यवसायलाई थप चलायमान बनाएको पोखराबाट हाम्रा संवाददाता गौरव त्रिपाठीले जनाएका छन्। सार्वजनिक विदाको दिन त्यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको समेत बाक्लो उपस्थिति हुने गरेको छ। रूकुम पूर्वमा पछिल्ला केही दिन यता खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। खास गरी सदरमुकाम रूकुमकोट क्षेत्रमा नै ग्यास अभाव भएपछि होटल व्यवसायी, विद्यार्थी तथा सर्वसाधारण उपभोक्ता प्रभावित बनेका रूकुम पूर्वबाट हाम्रा संवाददाता निराजन बीकले जनाएका छन्।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
फिफा विश्वकप प्रतियोगिता अन्तर्गत अमेरिकामा आजदेखि शुरू भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोगितामा जीतको शुरूआत गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई 4-1 गोल अन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। अमेरिकाको जीतमा डेमियन बाबाडिल्लाले खेलको 7 मिनटमै आत्मघाती गोल मार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए। स्टन म्याकेनीले गरेको प्रहार रोक्न नसक्दा पाराग्वेका खेलाड़ी बाबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोल पोस्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो। त्यसपछि खेलको 31 मिनटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए। त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोली रिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलको 73 मिनटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए। जीतसँगै समूह डीमा रहेको अमेरिकाले शीर्ष 3 अंक बटुलेको छ। समूह डीमा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। यसैगरी फिफा विश्वकप फुटबल 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया हर्जगोविना बीचको खेल बराबरीमा सकिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बीको पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोविनाले 1-1 बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान 1-1 अंक बाँडेका छन्। खेलमा पहिलो अग्रता भने बोस्निया एण्ड हर्जगोविनाले लिएको थियो। खेलको 21 मिनटमा जोबो लुकिचले हेडर मार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लरिनले 1 गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याएका हुन्। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल 1-1 गोलको बराबरीमा टुङ्गियो। फिफा विश्वकप 2026 समूह बीको खेलमा शनिबार राति कतार र स्विजरल्याण्ड आम्ने सामने हुँदैछन्। अमेरिकाको सान्टा क्लारा स्थित लेभाइज स्टेडियममा नेपाली समय अनुसार शनिबार राति 12:45 बजे खेल शुरू हुनेछ। यो खेल दुवै टोली बीचको पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ। यसै गरी शनिबार राति नै हुने दोस्रो खेलमा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। तेक्वान्दो खेलाड़ी युवराज राणा जापानको आईसी नायोगामा हुने 20 एसियाली खेलकुदका लागि छनौट भएका छन्। युवराज पुरूष एकल पुम्सेको अण्डर 30 उमेर समूहमा वाइल्ड कार्ड प्राप्त गरी छनौट भएको नेपाल तेक्वान्दो संघका सदस्य काशीराज नेगी लामाले जानकारी दिनुभयो।
अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस वर्षा 0.4 मिलिमिटर, काठमाण्डौको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8.71 अर्ब रूपियाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड तथा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुँदै। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।